सनिचर 24 अक्टूबर के सैरबीन के साथ नाजिया मेमन का सलाम। अमरीकी सदर के दौरे से एक ही रोज कबल पाकिस्तानी खुफिया इदारे ISI का जासूस गिरफ्तार करने का भारतीय दावा, मगर सदर ओबामा अपने इत्तेहादी पाकिस्तान का दौरा क्यों नहीं करते?
इंडिया की इक्तसादी और माशी हालत पाकिस्तान से बहुत ज्यादा है। पाकिस्तान इस वक्त इंतशार का शिकार है, पाकिस्तान में स्टेबिलिटी नहीं है।
पहले आलमी खबरें,
ये BBC उर्दू सर्विस है। नुखबत मलिक से खबरें सुनिए। भारतीय पुलिस ने दावा किया है कि उसने मशरकी रियासत उड़ीसा में एक 35 साल शख्स को पाकिस्तान की खुफिया एजेंसी ISI को दिफाई राज बेचने के इल्जाम में गिरफ्तार किया है। पुलिस का कहना है कि ईश्वर चंद्र बहिरा भारत की एक दिफाई तंजीम से मुंसलिक थे और इस इदारे में मिजाइलों पर होने वाले काम की तफसीलात पाकिस्तान के खुफिया इदारे ISI को फराहम कर रहे थे। वाज़ेह रहे कि यह गिरफ्तारी एक ऐसे वक्त में सामने आई है जब अमरीकी सदर बराक ओबामा भारत के यौम जमहूरिया की तकरीबात में शिरकत के लिए भारत रवाना हो रहे हैं। दूसरी जानिब सऊदी अरब के फरमारवा अब्दुल्ला बिन अब्दुल अजीज के इंतकाल के बाद ताजियत और जाती खराज अकीदत पेश करने के लिए आलमी रहनुमा सऊदी अरब पहुंच रहे हैं। मासूमा मलिक।
फ्रांस और बरतानिया के रहनुमा डेविड कैमरून और फ्रांस व ओलांद बादशाहत संभालने वाले शाह सलमान से मुलाकात करेंगे। ईरान की नुमाइंदगी मुल्क के वजीर खारजा जवाद जरीफ कर रहे हैं, जबकि अमरीकी सदर बराक ओबामा ने इस वजह से भारत का दौरा मुख्तसर किया है और वो मंगल को सऊदी अरब पहुंचेंगे। नामा निगारों का कहना है कि सऊदी अरब के दारुलहकूमत रियाज में दुनिया के ताकतवर ममालिक के रहनुमाओं का पहुंचना इस बात का गमाज है कि सऊदी अरब का मशरक़ वुस्ता की सियासत में किरदार और मुल्क में मौजूद तेल का बेशबहा ज़खीरा किस कदर अहमियत का हामिल है।
उधर बरतानिया में सऊदी अरब के शाह अब्दुल्ला बिन अब्दुल अजीज की वफात पर मुल्क में सरकारी इमारतों पर परचम सिरनगूं किए जाने पर अवाम में गम गुस्सा पाया जाता है। बरतानिया में किसी भी गैर मुल्की बादशाह की वफात पर परचम सिरनगूं करने की रिवायत है, ताहम कई सियासतदानों, इंसानी हकूक के कारकुनों और मकामी अखबारात ने इस इकदाम पर यह कहकर एतराज किया है कि सऊदी अरब में खवातीन के साथ इम्तियाजी सलूक, इजहार राय और मजहबी आजादी पर कदखन और लोगों को कोड़े मारने और फांसी देने जैसी सख्त तरीन अदालती सजाओं को नहीं भूलना चाहिए। अमरीकी सदर बराक ओबामा भारत के यौम जमहूरिया की तकरीबात में मेहमान खसूसी के तौर पर शिरकत के लिए अपनी फैमिली के हमराह अब से कुछ देर पहले वाशिंगटन से रवाना हुए हैं। वो इतवार को दिल्ली पहुंचेंगे, मगर उनका यह दौरा सऊदी अरब में उनकी मंगल को आमद की बिना पर मुख्तसर कर दिया गया है। आगरा के सरकारी मैजिस्ट्रेट के मुताबिक सदर ओबामा भारत आकर भी ताजमहल की सैर नहीं कर पाएंगे। रजा हमदानी।
सदर ओबामा ने अपने दौरे के तीसरे रोज आगरा जाना था और अपनी बीवी मिशेल ओबामा के साथ ताजमहल की सैर करनी थी, लेकिन अब वो वहां नहीं जाएंगे। सदर ओबामा को यौम जमहूरिया के मौके पर मुनक्कद प्रोग्राम में मेहमान खसूसी के तौर पर मदु किया गया है। हिंदुस्तान के दौरे के दौरान सदर ओबामा वजीर आजम नरेंद्र मोदी के साथ एक रेडियो प्रोग्राम में भी शिरकत करेंगे, जिसका नाम मन की बात है। नरेंद्र मोदी ने एक ट्वीट में कहा था कि वो इस प्रोग्राम का बेसब्री से इंतजार कर रहे हैं। अमरीकी सदर के भारत के दौरे पर सिक्योरिटी के सख्त इंतजाम किए गए हैं।
अक़वाम मुत्तहिदा ने इसराइल पर इल्ज़ाम आयद किया है कि उसकी जानिब से गुज़श्ता कुछ दिनों में 70 से ज्यादा फ़िलिस्तीनियों के घर गैर कानूनी तौर पर तबाह कर दिए गए हैं। तफसील के साथ हुमैरा कमल।
इदारे के एक तर्जुमान ने कहा है कि इनमें से आधे से ज्यादा लोग मशरकी यरूशलम और गर्बे उर्दन में बेघर किए गए हैं और इन अफराद के साथ बच्चे भी शामिल हैं। इदारे का मजीद कहना है कि इमारतों को यूं जमी बोस करना इसराइल की जानिब से बैन अल-अक़वामी क़वानीन की खिलाफ वर्जी है। इसराइल का कहना है कि ऐसी इमारतें इस बिना पर तबाह की गई हैं क्योंकि वो गैर कानूनी तौर पर इजाजत नामा लिए बगैर तामीर की गई थी, मगर अक़वाम मुत्तहिदा के मुताबिक इसराइल की जानिब से ये फ़िलिस्तीन के साथ इम्तियाजी सलूक है।
मशरकी यूक्रेन में रूस नवाज बागियों की जानिब से मुल्क के अहम इलाके मेरियोपल में शेलिंग की इतलात हैं। ये बंदरगाह है और अब तक यूक्रेन की फौज के कंट्रोल में है। मकामी पुलिस चीफ ने बताया है कि रूसी बागियों की जानिब से हमले में कम से कम 10 अफराद हलाक हुए हैं, जबकि इलाके के मेयर के एक तर्जुमान का कहना है कि उन्होंने 3 लाशें देखी हैं। मिस्र की एक अदालत ने इख्वानुल मुस्लिमीन के तकरीबन 40 ऐसे अफराद पर दोबारा मुकदमा चलाने का हुक्म दिया है जिन्हें मौत की सजा सुनाई गई थी। यही हुक्म 100 से ज्यादा ऐसे अफराद के लिए भी है जिन्हें उम्र कैद की सजा दी गई थी। ये केस मुल्क के मिनिया सूबे में होने वाले उन फसादात से मुतल्लिक है जो मिस्र में इख्वानुल मुस्लिमीन की हिमायत याफ्ता हुकूमत को मासूल किए जाने पर हुए थे। یمن میں ایک بار پھر ہزاروں افراد ملک کے دارالحکومت سنا میں شیعہ حوثی باغیوں کے خلاف احتجاج سڑکوں پر آ گئے ہیں. ان حوثی شیعہ باغیوں نے سنا پر اپنا قبضہ مضبوط کر لیا ہے. اطلاعات ہیں کہ مظاہرین ملک کے صدر عبدالربا منصور ہادی کے صدارتی محل کی جانب بڑھ رہے ہیں اور جمعرات کو ان کی جانب سے دیے جانے والے استعفے کے خلاف احتجاج کر رہے ہیں. نائجیریا کے صدر گڈ لک جاناتھن مدوگوری شہر میں ایک الیکشن ریلی منعقد کر رہے ہیں. یہ شہر شدت پسند گروہ بوکو حرام کی پرتشدد کاروائیوں سے بری طرح متاثر ہوا ہے. جس سٹیڈیم میں صدر خطاب کر رہے ہیں وہاں سیکیورٹی کے سخت انتظامات کیے گئے ہیں. یہ بی بی سی اردو سروس ہے.
ہمارے نامہ نگار قریہ قریہ گاؤں گاؤں
کے رشتہ داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. کل جمعے کے دن سعودی عرب کے بادشاہ شاہ عبداللہ انتقال کر گئے تھے. شاہ عبداللہ کے انتقال پر مرحوم کو ذاتی طور پر خراج عقیدت پیش کرنے کے لیے عالمی رہنما سعودی عرب پہنچنا شروع ہو گئے ہیں. بی بی سی کے عرب امور کے ایڈیٹر ایلن جانسٹن کا کہنا ہے کہ غیر ملکی رہنما اس تقریب میں نئے بادشاہ شاہ سلمان بن عبدالعزیز کے مزاج اور ارادوں کو بھانپنے کی کوشش کریں گے. امریکی صدر باراک اوباما اپنا بھارت کا دورہ مختصر کر کے منگل کو سعودی عرب پہنچیں گے جہاں وہ نئے بادشاہ سلمان سے ملاقات کریں گے. اس خبر کی تفصیل پروگرام میں آگے جا کر آنے کو ہیں. پہلے چلتے ہیں آج کے سیربین کے بڑے موضوع کی طرف. بھارتی پولیس نے جمعے کو مشرقی ریاست اڑیسہ میں ایک 35 سالہ شخص کو پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کو دفاعی راز بیچنے کے الزام میں گرفتار کیا ہے. پولیس کا کہنا ہے کہ ایشور چندرا بہیرا انڈین ڈیفینس ریسرچ اینڈ ڈیولپمنٹ آرگنائزیشن میں کیمرامین کے طور پر کام کرتا تھا اور اس ادارے میں میزائلوں پر ہونے والے کام کی تفصیلات پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کو فراہم کر رہا تھا. اڑیسہ میں موجود نامہ نگار سندیپ ساہو نے بی بی سی اردو سروس کو بتایا کہ اس شخص کو گزشتہ روز گرفتار کیا گیا تھا. میں نے اب سے کچھ دیر پہلے سندیپ ساہو سے اس خبر کی تفصیل پوچھے.
اس آدمی کا نام ہے ایشور چندر بہرا. اس کو ڈیٹینشن میں لیا گیا تھا اور پوچھ تاچھ کی جا رہی تھی اور کل شام کو اس کو آخرکار فارملی اس کو اریسٹ کیا گیا. بالیشور میں جہاں اس کا اریسٹ ہوا ہے وہاں کے آئی جی جو ہے اسیت پانیگراہی انہوں نے خلاصہ کیا اس بارے میں کہ یہ آدمی 8 سال سے کام کر رہا تھا انٹرم ٹیسٹ رینج چاندی پور میں جہاں میزائلوں کا ٹیسٹ وغیرہ ہوتا ہے. بنگال کی کھاڑی کے کنارے سینٹر ہے. وہاں پہ یہ کیجول فوٹوگرافر کے طور پہ کام کر رہا تھا 2007 سے. لیکن پچھلے 8-10 مہینوں سے وہ وہاں کے ٹیسٹ کے بارے میں وہاں کی جو فیسلٹیز ہے اس کے بارے میں انفارمیشن باہر کے دیش کے ایجنٹوں کو بھیج رہا تھا. ایسی خبر ملنے کے بعد اس کو پھر سرویلنس میں ڈالا گیا تھا پچھلے کچھ ہفتوں سے. اور جب اس کی کاروائی پہ ان کی نگاہ پڑی اور اس کا کال ڈیٹیلز وغیرہ دیکھا گیا تب آخرکار اس کو ڈیٹینشن میں پرسوں لیا اور کل اریسٹ کیا اور کر پھر اس کو وہاں کے لوکل کورٹ میں پروڈیوس کیا گیا جہاں اس کی ضمانت کی اپلیکیشن ہے وہ خارج ہو گئی اور اب اس کو جیل میں بھیج دیا گیا ہے.
تو عدالت میں ان پر کیا الزامات لگائے گئے تھے؟ کیا ان کے کیا
الزامات؟ الزام تو بیسیکلی سب سنگین دھارائیں لگائی گئی ہے انڈین پینل کوڈ کی. ایک تو ہے 120B جو کرمنل کنسپریسی کے تحت لگایا گیا ہے اور دوسرا 121A جو ٹریزن یعنی دیش دروہ وطن کے خلاف بغاوت کرنے کا جو چارج ہے وہ لگایا گیا ہے. اس کے علاوہ آفیشیل سیکرٹس ایکٹ ہے اس کے کئی دھاراؤں میں اس کے خلاف مقدمہ دائر کیا گیا ہے. جو جانکاری ابھی تک پولیس کے سامنے انٹروگیشن کے دوران آئی ہے اس کے انوسار وہ کوئی بندہ تھا جو کلکتہ میں رہتا ہے اس کے ساتھ لگاتار وہ سمپرک میں تھا. اس کے علاوہ اس کو باہر کے ملکوں میں سے بھی کال آتے تھے خاص کر کے پاکستان سے کال آتے تھے. اور یہ جو کلکتہ والا بندہ ہے جو ہینڈلر تھا بیسیکلی اس کے ساتھ وہ کئی بار مل بھی چکا تھا. کلکتہ وہ جاتا رہتا تھا اپنے کام سے اور جب بھی جاتا تھا ان سے ملتا تھا और बहुत सारे इन्फॉर्मेशन उन्होंने पासवर्ड कर दिए हैं, ऐसी खबर पुलिस को मिली है।
बीबीसी के नामा निगार संदीप साहू इस गिरफ्तारी की तफसीलात बता रहे थे। वाजे तौर पर इसकी तफसीलात कोई सामने नहीं आ सके कि इसकी गिरफ्तारी की क्या वजूहात है। सदर ओबामा के भारत के एक दिन दौरे के एक दिन पहले ये गिरफ्तारी अमल में आई है। मैंने इस गिरफ्तारी के मजीद तफसीलात जानने के लिए रابطہ किया वहां के इंस्पेक्टर जनरल ईस्टर्न रेंज आसिद पानीग्राही से। उनसे मेरा पहला सवाल था कि ये शख्स कौन है और इसे क्यों गिरफ्तार किया गया है।
इनका नाम है ईश्वर चंद्र बेहरा, आईटीआर चांदीपुर में जहां से मिसाइल्स फायर होते हैं। ये कॉन्ट्रेक्चुअल फोटोग्राफर और वीडियोग्राफर का काम करते थे। तो हमारे पास पहले से सूचना थी कि ये कुछ जो गुप्त तथ्य हैं ये बाहर को भेज रहे हैं, इसलिए निगरानी रखी जा रही थी, कड़ी निगरानी। और जब हम लोगों को विश्वास हुआ, यकीन हुआ कि हाँ ये है करके, तो इनको गिरफ्तार किया गया। तो वो राजी हुए कि ये एक पाकिस्तानी एजेंट को जो मिशन के जो कार्यकलाप हैं, जैसे अग्नि मिसाइल, बिना मिसाइल जो फायर होते थे, इनके बारे में ये सारे तथ्य उनको देते थे।
तो ये एस्टेब्लिश कैसे हुआ और कब हुआ कि ये पाकिस्तानी आईएसआई के लिए काम कर रहे हैं?
हमारे पास जो सीडीआर हैं और कई सारे साइंटिफिक हेड्स हैं जो तफ्तीश की, तो इससे ये साबित हुआ कि इनका संपर्क है पाकिस्तानी एजेंट से।
अच्छा, जैसा कि आपने कहा कि इनके ताक में आप पहले से थे, उन पर शक किया जा रहा था, या ये वजह है कि प्रेसिडेंट ओबामा के सिक्योरिटी के दौरान जो ऑपरेशन हो रहा है उसमें ये गिरफ्तारी की गई है उसमें?
नहीं, इसका ओबामा विजिट से कोई संपर्क नहीं है। इनफैक्ट जो आईबी और जो स्टेट इंटेलिजेंस ब्रांच जो है, ये पिछले कई महीने से इसके ऊपर निगरानी रखे हुए थे। ये इनको पैसा भी ट्रांसफर हुआ है, अबू धाबी से, मुंबई से, मेरठ से ये पैसा ट्रांसफर हुआ है, नेट बैंक से भी ट्रांसफर हुआ है। तो इसका इससे कोई लेना देना नहीं, ये पहले से ये चल रहा था, ये पिछले कुछ 7-8 महीने से ये उनके साथ संपर्क में थे।
और आप इस पर पिछले 7-8 महीने से काम कर रहे थे?
हाँ, ये कर रहे थे और हमें जैसे सूचना मिली कि ऐसा है, तो हम कुछ दिनों से इनके ऊपर रखे हुए थे और उसके बाद उसके आधार पर उनको उठाया गया। और पूछताछ के दौरान जब पता चला, वो राजी भी हुए कि ये है, क्योंकि जो सबूत हमारे पास थे, तो उसके बाद उनको अरेस्ट किया गया और चांदीपुर थाना में एक मुकदमा किया है इनके खिलाफ में।
अच्छा, तो इनके अकाउंट में जो पैसा ट्रांसफर हो रहा था, जैसे आप कह रहे हैं कि उनके बैंक में दुबई से, और तो कौन कर रहा था, उनके अकाउंट चेक किए आपने?
नहीं, इनका अभी ये सब ये अभी जुडिशियल रिमांड में है, हम पुलिस रिमांड के लिए प्रेयर किए हैं। तो वो पुलिस रिमांड में आएंगे तो ये कई सारे चीजें खुलासा होंगे और ये जो बैंक ट्रांसफर का हुआ है, कैसे हुआ, कौन किया, ये सब भी तफ्तीश के दौरे में आएगा।
ये थे इंस्पेक्टर जनरल आसिद पानीग्राही। उनके बाद मैंने बीबीसी के नामानिगार शकील अख्तर से बात की और उनसे अमरीकी सदर बराक ओबामा के भारतीय दौरे के तफसील पूछे।
देखिए नाजिया, वो कल सुबह यहाँ पहुंच रहे हैं, यहाँ दिल्ली में एयरफोर्स स्टेशन का जो हवाई अड्डा है, जो खास तौर से जब जब सदर मुमलिकत या हुकूमत जब आते हैं तो वहीं पर उतरते हैं, उन्हें पहले तो वहां रिसीव किया जाएगा और उसके बाद उनका बादाबता एक इस्तकबालिया यहां पर ऐवान सदर में, सदर मुमलिकत जहां रहते हैं उसके सामने बाकायदा गार्ड ऑफ ऑनर वगैरह पेश किया जाएगा। और उसके बाद फिर रवायती तौर पर वो जो भी आते हैं बाहर के, जो भी सुदूर और वज़ीरे आज़म वगैरह, वो जो यहां पर गांधी जी की जो समाधि है, जो यादगार है, वहां पर जाकर खराज अकीदत पेश करते हैं और फिर सरकारी तकरीबात शुरू होती हैं।
शकील, ये कहा जा रहा है कि इंतहाई गैर मामूली इंतजाम किए गए हैं जिसकी कोई पहले मिसाल नहीं मिलती।
इसमें कोई दो राय नहीं नादिया, मैं काफी अरसे से जर्नलिज्म में हूं और इससे पहले मैंने यहां पर सदर क्लिंटन का भी कवरेज किया था और उस वक्त भी जबरदस्त इंतजाम किए गए थे, लेकिन इस बार जो इंतजाम हैं मैंने कभी इतने सख्त इंतजाम दिल्ली में नहीं देखे। ये समझ लीजिए कि पूरा सिक्योरिटी का हिसार है, पूरा किला बना हुआ है, जगह जगह रास्ते बंद किए जाएंगे जिस वक्त सदर यहां पर आएंगे। यहाँ पर हजारों की तादाद में पुलिस तैनात है, सादी वर्दियों में लोग घूम रहे हैं, सुराग रसा जो कुत्ते होते हैं उनकी मदद ली जा रही है, फिजा से भी निगरानी हो रही है, जो इमारतें हैं मुख्तलिफ मकामात पर, जो खास खास जगहों पर, वहां पे कमांडोज तैनात हैं और जो परेड है 26 जनवरी की परेड जिसमें बराक ओबामा मेहमान खसूसी होंगे, उस दिन इतनी जबरदस्त तैयारियां हैं कि लोगों को अपनी कार खड़ी करके उसमें जो चाबी लगी होती है उसको भी ले जाकर वहां जाने की इजाजत नहीं होगी। तो बड़ी जबरदस्त गैर मामूली यहां पर हिफाजती इंतजाम किए गए हैं।
अच्छा, ये बताइएगा कि उनके दौरे के मकासद क्या हैं, तिजारती अहदाफ क्या हैं और इस दौरे से दोनों मुल्कों की क्या तवक्कुआत हैं?
देखिए, ये बहुत इम्पोर्टेंट बात है कि एक तो ये कि अमेरिका जो है दुनिया का सबसे बड़ा इक्तसादी मुल्क है, अमीर तरीन मुल्कों में उसका शुमार है और साथ ही वो हथियारों और दिफाई नुक्ते नजर से दुनिया का सबसे पहला मुल्क है, सबसे ताकतवर मुल्क है उस लिहाज से भी। और दूसरे ये कि वो हिंदुस्तान का सबसे बड़ा तजारती पार्टनर है। इस वक्त हिंदुस्तान और अमेरिका के दरमियान तकरीबन $100 बिलियन की सालाना तजारत होती है और दोनों मुल्कों ने ये टारगेट रखा है कि आने वाले दिनों में इसे 5 गुना बढ़ाकर $500 बिलियन तक ले जाने की ये उम्मीद कर रहे हैं। साथ ही दोनों ममालिक काफी अरसे से ये कोशिश कर रहे हैं कि वो एक दूसरे के करीब आए, शायद इस लिहाज से भी कि जो चीन भी काफी आगे बढ़ रहा है और बहुत से लोगों का ये ख्याल है कि वो चाइना कंटेन करने की एक पॉलिसी भी जो है दोनों मुल्कों को एक साथ लाती है। लेकिन बुनियादी तौर पर दिफाई और जो तजारती ताल्लुकात हैं वो सबसे बड़े फैक्टर वही हैं।
ये थे बीबीसी के नामानिगार शकील अख्तर। सदर ओबामा के भारतीय दौरे के दरमियान इलाकाई शिद्दत पसंदी पर बात हो सकती है या नहीं, या पाकिस्तान एजेंडे पर होगा, इस बारे में जानने के लिए मैंने प्रोग्राम से पहले विवेकानंद फाउंडेशन के सीनियर फेलो सहाफी और तजिया का सुशांत सरीन से बात की और पूछा कि इस दौरे से दोनों मुल्कों की क्या तवक्कुआत वाबस्ता है।
एक्सपेक्टेशन तो काफी है, वो सारी की सारी क्या इस दौरे में पूरी होंगी शायद नहीं होंगी, लेकिन ये जरूर एक्सपेक्टेड है कि बहुत सारे एरियाज में पेशरफ्त होगी। कुछ ऐसी डील्स हैं जो अटकी हुई हैं कुछ नुक्तों पर, उनमें से अगर पॉलिटिकल लेवल पर जब दोनों सरबराह मिलेंगे तो हो सकता है कि कोई पॉलिटिकल डिसीजन ले लिया जाए और उन नुक्तों को सॉर्ट आउट कर लिया जाए, चाहे वो न्यूक्लियर डील के जुमरे में हो या कुछ डिफेंस के जो सौदे हैं उसके तहत हो। क्लाइमेट चेंज की भी बात चल रही है, बायलैटरल इन्वेस्टमेंट ट्रीटी भी है और कुछ और इश्यूज हैं दोनों ममालिक के बीच में जिन पे एक पॉलिटिकल इंटरवेंशन की जरूरत होगी। सारे के सारों पे तो शायद इस बार नहीं होगा, लेकिन अगर कुछ एक दो इश्यूज पर भी हो जाए तो वो बहुत बड़ी अचीवमेंट मानी जाएगी। इम्पोर्टेंट चीज ये होगी कि दोनों ममालिक के बीच का जो एंगेजमेंट प्रोसेस है जो एक लिहाज से सर्द महरी का शिकार हो चुका था, अब वो मेरे ख्याल खत्म हुआ और एक नया रिलेशनशिप दोबारा से डेवलप हो रहा है जिसमें दोनों तरफ विलिंगनेस लग रही है कि इश्यूज को सॉर्ट आउट कर इस रिलेशनशिप को मजीद आगे बढ़ाया जाए।
तो क्या पाकिस्तान भी एजेंडे पर होगा? क्या इलाके में बढ़ती शिद्दत पसंदी पर भी बात हो सकती है?
बेशक होगी, और क्योंकि ये एक ऐसा इशू है जिस पर दोनों अमेरिका और भारत के बीच में स्ट्रेटेजिक कन्वर्जेंस है, चाहे वो शिद्दत पसंदी को हो या जो अफगानिस्तान पाकिस्तान का रीजन है यहाँ पर जो एक तरह की उथल पुथल नजर आ रही है उसको काबू पाने पर हो, या मिडल ईस्ट का जो क्राइसिस बनते जा रहा है आईसिस वाला, और जो इंटरनेशनल टेररिज्म का एक मंजर हमारे सामने आ रहा है, यहाँ पर एक काफी हद तक स्ट्रेटेजिक कन्वर्जेंस है। कुछ एरियाज हैं जहाँ पर दोनों जिस तरह से सिचुएशन को रीड करते हैं उसमें डिफरेंसेस भी हैं, उन डिफरेंसेस को मेरे ख्याल नैरो करने की कोशिश की जाएगी। लेकिन इम्पोर्टेंट चीज ये है कि एक जमाना ये था कि भारत और अमेरिका का जो रिलेशनशिप था वो पाकिस्तान की प्रिज्म से देखा जाता था। मेरे ख्याल पाकिस्तान अब एक ऑब्स्टिकल नहीं है इन दोनों देशों के रिश्तों में, एक इरिटेंट जरूर हो सकता है जहां पर डाइवर्जेंसेस हैं पाकिस्तान को लेकर के, लेकिन अभी एक ऑब्स्टिकल नहीं है। भारत और अमरीका बाकी जितने एरियाज हैं जहां पर उनकी मफादात मिलते हैं अमेरिकल उस पर वो पेशरफ्त करेंगे।
क्या ये चीन और भारत के ताल्लुकात और खित्ते में चीन की अहमियत भी जेरे गौर आएंगे?
जरूर, चीन एक ऐसा फैक्टर उभर करके आया है जिसको शायद कोई भी नजरअंदाज अब नहीं कर सकता। एक तरीके का एक टैंगो होगा भारत अमेरिका और चीन के बीच में। अमेरिका कुछ हद तक चाहेगा कि भारत उसकी तरफ लीनिंग हो ताकि चीन को एक तरह से काउंटर बैलेंस किया जा सके, वो भारत के में मफाद में होगा। लेकिन अमेरिका भारत के साथ जब अपने रिश्ते डेवलप करेगा तो चीन को त्यागेगा नहीं, क्योंकि अमेरिका के बहुत सारे इंटरेस्ट चीन के साथ वाबस्ता है। उसी तरीके से भारत के भी बहुत सारे इंटरेस्ट चीन के साथ वाबस्ता है, तो ये एक लेवल का एक ट्रायंगल बनेगा जिसमें सारे देश एक दूसरे को काउंटर बैलेंस भी करेंगे और उसमें अपना मफाद भी निकालेंगे, अपने इंटरेस्ट प्रमोट भी करेंगे, लेकिन एक दूसरे के साथ जो अपना रिलेशनशिप है बिगाड़ पर नहीं लेके आएंगे, क्योंकि उनके इंटरेस्ट भी मैच करते हैं। तो ये एक बड़ा इंटरेस्टिंग एक डायनेमिक उभर करके निकल रहा है इन तीनों मुल्कों के बीच में।
ये थे विवेकानंद फाउंडेशन के सीनियर फेलो सहाफी और तजियाकार सुशांत सरी। उनके बाद अमरीकी सदर बराक ओबामा के भारतीय दौरे पर मजीद बात करने के लिए मैंने पाकिस्तान में दफाई उमूर के माहिर लेफ्टिनेंट जनरल रिटायर तलत मसूद से बात की और पूछा कि अमरीकी सदर बराक ओबामा दूसरी बार भारत का दौरा कर रहे हैं, कोई भी अमरीकी सदर पाकिस्तान क्यों नहीं आता, उसकी वजूहत क्या है?
सबसे बड़ी वजह यह है कि यहाँ जो सिक्योरिटी सिचुएशन है वो इतना गैर यकीनी है और इतना खराब है कि बहुत मुश्किल है कोई फॉरेन डिग्निटरी के लिए काफी अरसे के लिए या थोड़े अरसे के लिए भी आना। बिजनेस वगैरह इन्वेस्टमेंट वगैरह भी यहाँ बहुत कम हो गई है, यही वजह है। दूसरी बात यह है कि फिर अगर ताल्लुकात में कशीदगी हो तो फिर उसका भी फर्क पड़ता है, और खासतौर से इस वक्त इंडिया चूंकि वो जा रहे हैं तो इंडिया भी इंसिस्ट करता है कि अगर इंडिया आना है तो आप पाकिस्तान ना जाएं। उनको खुश करने के लिए भी वो पाकिस्तान नहीं आते, हालांकि ये सिक्योरिटी का इंतजाम हो सकता है, खास इंतजाम हो सकते हैं, लेकिन वो किसी सूरत में फिर इंडिया को नाराज नहीं करेंगे, इसलिए कि उनके लिए इस वक्त इंडिया एक बहुत बड़ा मार्केट है, इंडिया से स्ट्रेटेजिक पार्टनरशिप को और गहराई देना चाह रहे हैं। तो ये तमाम वजूहत हैं जिनकी बिना पर वो पाकिस्तान को नजरअंदाज करते हैं।
तो बाजाहिर तो पाकिस्तान और अमेरिका दोनों ही इस खत्ते में अपने आप को सबसे बड़ा इतिहादी करार देते हैं, लेकिन क्या पाकिस्तान को भी वही अहमियत हासिल हुई है जो भारत को होती है अमरीकी हुकाम के सामने?
जी नहीं, मेरा नहीं ख्याल है, उसकी कई वजूहत हैं। एक तो ये कि खैर इंडिया का जो साइज है वो तकरीबन 6-7 गुना ज्यादा है पाकिस्तान से, फिर उसकी इक्तसादी और माशी हालत पाकिस्तान से बहुत ज्यादा है, हर लिहाज से उसकी जो अहमियत ज्यादा है। पाकिस्तान इस वक्त इंतशार का शिकार है, पाकिस्तान में स्टेबिलिटी नहीं है, जो सिविलियन हुकूमत है वो भी बड़ी कमजोर है, मुसलसल अंदरूनी लिहाज से भी बड़े चैलेंजेस हैं। तो ये तमाम चीजें ऐसी हैं जिसकी वजह से पाकिस्तान इस वक्त काफी कमजोर हुआ हुआ है, लेकिन ये जरूर है कि अगर पाकिस्तान के अंदरूनी हालात ठीक होते हैं तो पाकिस्तान बहुत अहम मुल्क भरकर साउथ एशिया में निकलेगा। ये जरूरी नहीं है कि वो कोई इंडिया से ही मुकाबला करे, लेकिन जो मिडिल रैंकिंग ममालिक हैं उसमें पाकिस्तान की एक अहमियत है, इसलिए कि उसकी जो लोकेशन है वो बहुत अहम है। फिर पाकिस्तान भी एक न्यूक्लियर पावर है, उसके भी एक अहमियत होती है, लेकिन उसी सूरत में जब उसके अंदरूनी लिहाज से हालात ठीक हों, सियासी इस्तेहकाम आए और इक्तसादी तरक्की हो।
इलाके में अमरीका के जंग के दौरान सबसे ज्यादा माली और जानी नुकसान पाकिस्तान को बर्दाश्त करना पड़ा, लेकिन भारत जैसे तवज्जो फिर भी हासिल नहीं हो सकी, तो इसका जिम्मेदार कौन है, पाकिस्तान या दूसरे, और अगर पाकिस्तान है तो फौज या सियासतदान या शिद्दत पसंद?
देखिए मेरे ख्याल में एक तो खैर अमेरिका बहुत अपने मफादात को सामने रखता है, मसलहत से काम करता है, वो ये नहीं देखता कि पाकिस्तान ने कितनी कुर्बानियां दी हैं, किस तरीके से अमेरिका का साथ दिया है, जब इंडिया वगैरह जो थे सोवियत यूनियन के कैंप में थे, फिर अमेरिका ये भी बिल्कुल भूल जाता है कि इस वक्त वो कहता है कि पाकिस्तान में पनाहगाहें हैं, लेकिन आप अगर वाकई में जरा सा भी तारीख पर नजर डालें तो आपको याद होगा कि ये जो पनाहगाहें हैं वो किसने बनाई हैं, अमेरिका खुद ने ये पाकिस्तान की पनाहगाहें इस्तेमाल की हैं सोवियत यूनियन के खिलाफ, तो वो पनाहगाहें अगर अभी भी चल रही हैं तो उस जमाने से ही इसका ताल्लुक है। इसमें कोई शक नहीं कि पाकिस्तान की भी बहुत गलतियां हुई हैं और हो रही हैं, लेकिन इसमें ये भी बिल्कुल शामिल हैं, ये सब भूल जाते हैं अपना माजी। लेकिन जो आपका सवाल है उसको मैं इस तरीके से कहूंगा कि गलती तो ये है कि पाकिस्तान ने अपने हालात को संभाला नहीं है, जिस तरीके से सियासतदान और अस्करी क्यादत को काम करना चाहिए था नहीं किया उन्होंने, और उसकी वजह से पाकिस्तान में ना तो सियासी इस्तेहकाम आया है ना इक्तसादी तरक्की हुई है, और फिर जो पॉलिसीज हैं उनमें कोई हम आहंगी नहीं रही है, कई ऐसी पॉलिसीज हैं जिसमें फौज का बहुत असर रहा है।
तो क्या यही एक बड़ी वजह है?
ये भी एक बहुत बड़ी वजह है, इसलिए कि जब तक इंस्टीट्यूशनल डिसीजन मेकिंग ना हो, यानी फैसला साजी जो है इदारों की ना हो, तो फैसले जो हैं फिर यक طرفہ ہوتے ہیں, یعنی مطلب یہ کہ ایک سوچ کے لحاظ سے ہوتے ہیں, لیکن اس میں سیاستدانوں کا بھی بڑا ہاتھ ہے, اس لیے کہ ان کی ذمہ داری تھی کہ سیاسی پارٹیز کو مستحکم کیا جائے, جمہوریت کو مستحکم کیا جائے, اور وہ اسی صورت میں ہوتے ہیں جب سیاسی پارٹیز خود جمہوری ہوتی ہیں اور جو گورننس ہے اس کو اہمیت دی جاتی ہے. تو پاکستان میں گورننس کو تو اہمیت دی ہی نہیں گئی.
یہ تھے پاکستان میں دفاعی امور کے ماہر لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود. صدر اوباما نے آگرہ کا دورہ منسوخ کر دیا ہے. اس حوالے سے جب میں نے تفصیل جاننا چاہی تو بی بی سی کے نامہ نگار شکیل اختر نے بتایا کہ امریکہ سے آئے ہوئے 100 سے زیادہ سیکیورٹی اہلکاروں نے صدر اوباما کو ایک الگ بلٹ پروف سیکیورٹی اکوپمنٹ کی گاڑیاں اور ان کے ساتھ لے کر جانے کا جانا چاہا, لیکن اس کی اجازت قانوناً بھارت میں نہیں ہے کیونکہ پیٹرول کی کار تاج محل کو نقصان پہنچا سکتی ہے. اس حوالے سے قانون موجود ہے وہاں پہ, سربین ابھی جاری ہے.
ہمارے نامہ نگار قریا قریا گاؤں گاؤں
رئیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم, بی بی سی, کوئٹہ.
شمائلہ جعفری, بی بی سی, نکیال سیکٹر, لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان, بی بی سی, پشاور.
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید, بی بی سی, اسلام آباد.
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے.
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں. عبدالرشید شکور, بی بی سی, دبئی.
قومی اسمبلی کا اجلاس کل پھر ہوگا. شہزاد ملک, بی بی سی, اسلام آباد.
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے. ریاض مسرور, بی بی سی, سری نگر.
دوسری یا تیسری شادی کرے تو اسے طلاق مانگنے کا حق حاصل نہیں ہے. عمر شمسی, بی بی سی, اسلام آباد.
باخبر رہنے کے لیے سیربین سنا.
اور اب کھیلوں کی خبروں کے ساتھ سبا ناز.
انٹرنیشنل کرکٹ کونسل کی جانب سے پاکستانی فاسٹ بالر محمد عامر کی کرکٹ میں واپسی کے متعلق فیصلہ اگلے ہفتے سامنے آنے کا امکان ہے. پاکستانی کرکٹ بورڈ نے نومبر 2014 میں آئی سی سی کو اسپاٹ فکسنگ کی پاداش میں کھیل پر 5 سالہ پابندی کا شکار محمد عامر کے لیے نرمی کی درخواست دی تھی. ان پر الزام تھا انہوں نے 2010 میں محمد آصف اور سلمان بٹ کے ساتھ مل کر انگلینڈ کے خلاف سیریز میں جان بوجھ کر نو بال کرنے کا منصوبہ بنایا تھا. پاکستانی آف اسپنر سعید اجمل کا آئی سی سی کی جانب سے لیا گیا آفیشیل بالنگ ایکشن ٹیسٹ بھارت کے شہر چنئی میں مکمل ہو گیا ہے. آسٹریلین اوپن ٹینس ٹورنامنٹ میں مردوں کے سنگلز مقابلوں کے تیسرے راؤنڈ میں جاپان کے کئی نشک کورے, سوئٹزرلینڈ کے سٹین واورنکا اور کینیڈا کے میلوش راؤنک نے چوتھے راؤنڈ کے لیے کوالیفائی کر لیا ہے, جبکہ خواتین میں ٹاپ رینک سرینا ولیمز تو چوتھے راؤنڈ میں پہنچی ہی, ساتھ ہی وینس ولیمز نے بھی 2011 کے بعد 4 سال میں پہلی بار ٹینس کے بڑے مارکے آسٹریلین اوپن کے چوتھے راؤنڈ میں رسائی حاصل کر لی ہے. کھیلوں کی دنیا میں اکثر مرد کھلاڑیوں کو ٹیبو کے حوالے سے مسائل کا سامنا کرنا پڑتا ہے, جس میں وہ جسمانی مدافعت بڑھانے کی غرض سے مختلف ادویات یا منشیات کا استعمال کرتے ہیں, لیکن خواتین کے حوالے سے اس بار ان کے جسمانی مسائل کے بارے میں ایک اہم موضوع سامنے آیا ہے. مختلف بین الاقوامی خواتین کھلاڑیوں نے یہ اعتراف کیا ہے, حیض کی وجہ سے کھیل میں ان کی کارکردگی متاثر ہوتی ہے. ٹینس پلیئر ہیدر واٹسن نے بی بی سی کو بتایا انہیں حیض کے دوران چکر آتے ہیں, متلی اور کمزوری کے ساتھ سر میں ہلکا درد بھی رہتا ہے, یہی وجہ ہے وہ آسٹریلین اوپن کے پہلے راؤنڈ سے بھی باہر ہو گئی تھیں. پاکستانی کرکٹ بورڈ نے بنگلہ دیش کرکٹ بورڈ کو پاکستانی ٹیم کے اپریل میں متوقع دورہ بنگلہ دیش کے لیے شرائط پیش کر دی ہیں, جن کے مطابق پاکستانی بورڈ نے بنگلہ دیش میں سیریز سے حاصل ہونے والی آمدنی کا 50% حصہ اور ان کی کرکٹ ٹیم کے جوابی دورہ پاکستان کا مطالبہ کیا ہے.
کھیلوں کی خبریں آپ نے سنی سبا ناز سے. امریکی کمپنی سٹرنگر نے ایک انسٹنٹ میسج ایپ لانچ کی ہے, جو آپ جو جب چاہیں جس کے ساتھ چاہیں شیئر کریں اور جو چاہیں واپس لے لیں. آپ نے کتنی بار جذبات میں آ کر موبائل پر میسج بھیجا ہوگا جس کے چند ہی سیکنڈ بعد آپ کو ایسا کرنے پر پچھتاوا ہوا ہوگا. اس کی تفصیل آگے چل کر سربین میں آنے کو ہے. اب سربین کے نصف پر وقت ہوا ہے عالمی خبروں کے خلاصے کا, پیش کر رہی ہیں نخبت ملک.
بھارتی پولیس نے مشرقی ریاست اڑیسا میں ایک 35 سالہ شخص کو پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کو دفاعی راز بیچنے کے الزام میں گرفتار کرنے کا دعویٰ کیا ہے۔ سعودی عرب کے فرمانروا عبداللہ بن عبدالعزیز کے انتقال کے بعد ذاتی خراج عقیدت پیش کرنے کے لیے دنیا بھر سے رہنما سعودی عرب پہنچ رہے ہیں۔ برطانیہ میں سعودی عرب کے فرما روا کے انتقال پر پرچم سرنگوں کیے جانے پر عوام میں غم و غصہ پایا جاتا ہے۔ امریکی صدر براک اوباما بھارت کے یوم جمہوریہ کی تقریبات میں مہمان خصوصی کے طور پر شرکت کے لیے اپنی فیملی کے ہمراہ بھارت روانہ ہوئے ہیں۔ وہ منگل کو سعودی عرب بھی جائیں گے۔ اقوام متحدہ نے اسرائیل پر 70 سے زیادہ فلسطینیوں کے گھر غیر قانونی طور پر تباہ کرنے کا الزام عائد کیا ہے۔ مشرقی یوکرین میں روس نواز باغیوں کی جانب سے ملک کی اہم بندرگاہ پر شیلنگ میں حکام کے مطابق 10 افراد ہلاک ہوئے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
اور اب ہفتے وار کالم بات سے دوسرا پہلو شکیل اختر سے سنیے۔
امریکہ کے صدر براک اوباما نے دلی پہنچنے سے پہلے ایک بھارتی جریدے کو دیے گئے انٹرویو میں کہا ہے کہ ممبئی حملے کے مرتکبین کو جلد از جلد سزائیں ملنی چاہیے۔ انہوں نے اس بات پر بھی زور دیا کہ پاکستان میں دہشت گردوں کی پناہ گاہیں نہیں ہونی چاہیے۔ اس سے قبل امریکی وزیر خارجہ جان کیری نے پچھلے دنوں اسلام آباد کا دورہ کرتے ہوئے پاکستان پر زور دیا تھا کہ وہ ملک کے اندر سرگرم دہشت گرد تنظیموں پر پابندی لگائے۔ اطلاعات کے مطابق حکومت پاکستان نے جماعت الدعویٰ سمیت کئی دہشت گرد تنظیموں پر پابندی عائد کر دی ہے اور ان کے اثاثے وغیرہ منجمد کر دیے جانے کی اطلاعات ہیں۔ حافظ محمد سعید جماعت الدعویٰ کے سربراہ ہیں اور بھارت انہیں ممبئی حملے کا اصل ملزم تصور کرتا ہے۔ ان کی تنظیم پر پابندی سے بھارت میں یقیناً خوشی ہوئی ہے۔ امریکی صدر براک اوباما دلی میں جب وزیر اعظم نریندر مودی سے بات چیت کریں گے تو پاکستان سے تعلقات کا سوال یقیناً ایک اہم موضوع ہوگا۔ امریکہ واضح طور پر بھارت پر زور دے گا کہ وہ پاکستان سے بات چیت شروع کرے۔ پاکستان سے بات چیت کا سلسلہ ایک ایسے وقت میں بھارت نے توڑا جب دونوں ملکوں کی نئی حکومتوں کے درمیان ایک طویل وقفے کے بعد ایک مثبت ماحول میں بات چیت شروع ہونے والی تھی۔ اس وقت سے دونوں ملکوں کے درمیان تعلقات مزید خراب ہوئے ہیں۔ برسوں کی بات چیت اور مشکل مرحلوں سے گزرنے کے بعد دونوں ملکوں کی عوام کے لیے اعتماد سازی کے بھی جو دو چار اقدامات بے دلی سے کیے گئے تھے وہ بھی ایک ایک کر کے ختم ہو رہے ہیں۔ بھارت اور پاکستان کے درمیان پرواز کا واحد ذریعہ پی آئی اے بھی دلی میں بند کیے جانے کی کگار پر ہے۔ غیر سرکاری سطح پر یعنی ٹریک ٹو کے ذریعے ہونے والی بات چیت بھی ٹوٹی ہوئی ہے۔ بھارت کی نئی حکومت کی توجہ ملک کے اندر اپنی داخلی پالیسیوں پر مرکوز ہے اور ادھر پاکستان اپنے مسائل میں الجھا ہوا ہے۔ بھارت پاک تعلقات کسی کی ترجیحات میں نظر نہیں آتے۔ لیکن صدر براک اوباما کی آمد سے بات چیت شروع ہونے کی امید پیدا ہوئی ہے۔ امریکہ کو یہ پتا ہے کہ بھارت اور پاکستان کے درمیان اچھے تعلقات ان دونوں پڑوسیوں کے ہی نہیں امریکہ کے مفاد میں بھی ہے۔ واشنگٹن سے اس بات کے واضح اشارے مل رہے ہیں کہ امریکہ دونوں ملکوں کے درمیان بات چیت دوبارہ شروع کرانے کے لیے دباؤ ڈالے گا، لیکن بات چیت سے پہلے بھارت امریکہ سے کہے گا کہ وہ ممبئی حملے کے ملزموں کے خلاف مقدمے کی کارروائی جلد مکمل کرنے کے لیے پاکستان پر دباؤ ڈالے۔ وزیر اعظم نریندر مودی نے اگست میں خواجہ سیکرٹریز کی سطح پر ہونے والی بات چیت منسوخ کر کے یہ واضح کر دیا تھا کہ کشمیر کے سلسلے میں ان کی حکومت کشمیری علیحدگی پسندوں سے کوئی بات چیت نہیں کرے گی۔ اس قدم سے بھارت نے پاکستان کو یہ بتانے کی بھی کوشش کی ہے کہ کشمیر کے بارے میں اگر اسے کوئی بات کرنی ہے تو وہ صرف بھارت کی حکومت سے ہی ہوگی۔ مستقبل کی بات چیت اسی پیرائے میں ہوگی۔ اس بات کے غالب امکان ہے کہ بی جے پی آئندہ دنوں یا ہفتوں میں پی ڈی پی سے اتحاد کے ساتھ بھارت کے زیر انتظام کشمیر میں اقتدار میں آ جائے۔ اگر ایسا ہوا تو کشمیر کی سیاست کی نوعیت بدل سکتی ہے اور بھارت پاکستان رشتوں پر بھی کشمیر کے اس بدلتے ہوئے پس منظر کا براہ راست اثر پڑے گا۔ شکیل اختر، بی بی سی، دلی۔
عالمی رہنما مرحوم سعودی بادشاہ کو خراج عقیدت پیش کرنے کے لیے سعودی عرب پہنچ رہے ہیں۔ ان میں برطانوی وزیر اعظم ڈیوڈ کیمرون، فرانسیسی صدر فرانسوا اولاند اور امریکی نائب صدر جو بائیڈن شامل ہیں، جبکہ ایران کی نمائندگی وزیر خارجہ جواد ظریف کر رہے ہیں۔ صدر اوباما بھی اپنا بھارت کا دورہ مختصر کر کے منگل کے روز سعودی عرب پہنچیں گے۔ تمام رہنما سعودی عرب کے نئے حکمران شاہ سلمان سے ملاقات کریں گے۔ نامہ نگاروں کا کہنا ہے کہ رہنماؤں کے سعودی عرب آمد اس کی مشرقی وسطی کی سیاست میں اہم کردار اور ملکی تیل کے ذخائر کی اہمیت ظاہر کرتی ہے۔ نامہ نگاروں کے مراسلوں کے ساتھ معصومہ ملک۔
فرانسیسی اور برطانوی رہنماؤں سمیت دیگر عالمی رہنما سعودی عرب کے دارالحکومت ریاض میں ہونے والی مختلف تقریبات میں شریک ہوں گے۔ امریکی صدر باراک اوباما نے بھی اپنا بھارت کا 3 روزہ دورہ مختصر کر دیا ہے۔ وہ منگل کے روز سعودی عرب پہنچیں گے، جہاں عالمی رہنما مرحوم سعودی بادشاہ کو خراج عقیدت پیش کر رہے ہیں اور علاقے میں قیام امن کے لیے ان کی کوششوں کو سراہ رہے ہیں۔ وہیں انسانی حقوق کی تنظیمیں شاہ عبداللہ کے دور حکمرانی کو انسانی حقوق کے تحفظ کے حوالے سے مایوس کن دور قرار قرار دے رہی ہیں۔ تنظیموں کی جانب سے ملک کے نئے بادشاہ سلمان پر زور دیا جا رہا ہے کہ وہ اظہار کی آزادی اور حقوق نسواں کو تحفظ فراہم کریں۔ اسی حوالے سے امنیسٹی انٹرنیشنل کے ترجمان نیل ڈرکن کا کہنا ہے کہ پولیس کے عقوبت خانوں اور جیلوں میں ہونے والے تشدد کی صورت شاہ عبداللہ نے انسانی حقوق کا ایک خوفناک ترکہ چھوڑا ہے۔ ایمنسٹی انٹرنیشنل ہی کے ایک تجزیہ کار کا کہنا ہے کہ اگرچہ کہ شاہ عبداللہ کے دور میں بہت سی اصلاحات کا اعلان کیا گیا اور انہیں اصلاح پسند کے طور پر پیش کرنے کے لیے بڑی عوامی مہم بھی چلی، لیکن حقیقت اس سے قطعی مختلف تھی۔
حقیقی نتائج بالکل برعکس تھے۔ اعلانات تو بہت ہوئے لیکن کوئی خاص بہتری نظر نہیں آئی، اور میں بہت سے ایسے معاملات کی نشاندہی کر سکتا ہوں جب ان آخری چند مہینوں اور سالوں کے دوران کئی منفی تبدیلیاں آئیں، حتیٰ کہ شاہی خاندان کے اندر ایسا کیا گیا۔
ادھر شاہ عبداللہ کی وفات کے بعد اقتدار سنبھالنے والے نئے بادشاہ سلمان نے شاہ عبداللہ کے دور میں جاری پالیسیوں کو برقرار رکھے جانے کا اعلان کیا ہے۔ ساتھ ہی انہوں نے سعودی عرب کے وزیر داخلہ پرنس محمد بن نائف کو نائب ولی عہد اور اپنے بیٹے محمد بن سلمان کو ملک کا نیا وزیر دفاع مقرر کیا ہے، جبکہ تیل، خزانہ، خارجہ امور سمیت دیگر وزارتوں میں کوئی تبدیلی نہیں کی گئی۔ امریکی سینیٹر جارج مچل نے بی بی سی کو بتایا کہ نئے بادشاہ کو جس فوری مسئلے کا سامنا ہوگا وہ یمن کی نئی حکومت ہوگی۔
The most immediate challenge is of course on his southern border where
فوری چیلنج کا سامنا تو اسے یقیناً اپنی جنوبی سرحد پر ہوگا جہاں یمن کی حکومت ابھی حال ہی میں گری ہے۔ وہاں نئی حکومت شیعہ اکثریت کے پاس جاتی دکھائی دے رہی ہے، جس پر سعودی یقیناً بہت ناخوش ہوں گے، اور وہ اس امر کو یقینی بنانے کی بھرپور کوشش کریں گے کہ جنوبی سرحد ان کے لیے خطرہ نہ بنے، یا یہ کہ باغی اور ان جیسے دیگر افراد سعودی عرب میں کوئی کاروائی نہ کریں۔
شاہ عبداللہ 9 برس سے زیادہ عرصے تک سعودی عرب کے بادشاہ رہے۔ انہوں نے ملک کی سربراہی سن 2005 میں اپنے ایک اور سوتیلے بھائی شاہ فہد بن عبدالعزیز کی وفات کے بعد سنبھالی تھی۔ وہ جمعرات اور جمعے کی درمیانی شب مقامی وقت کے مطابق 1 بجے چل بسے، جس کے بعد وہابی فرقے کی مذہبی روایات کو برقرار رکھتے ہوئے انہیں جمعے کی نماز کے بعد ایک بے نشان قبر میں دفنایا گیا۔
بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ سنا رہی تھی معصومہ ملک۔ اگرچہ اس وقت سعودی حکومت شدت پسند تنظیم دولت اسلامیہ کے خلاف شام اور امریکہ کے ساتھ مل کر کارروائیاں کر رہی ہے، تاہم حال ہی میں پاکستان کے وفاقی وزیر برائے بین الصوبائی امور ریاض پیرزادہ نے اپنے بیان میں سعودیہ کے مسلم دنیا کے حوالے سے اختیار کی جانے والی پالیسی پر شدید تنقید کی تھی، تاہم اگلے ہی روز اس بیان کی تردید بھی کی اور میڈیا کے اہلیت پر ہی سوال اٹھا دیا۔ وفاقی وزیر کے موقف میں کتنی صداقت ہے، یہ جاننے کی کوشش کی ہے ہماری ساتھی حمیرہ کمل نے اپنی اس رپورٹ میں۔
اسلام آباد میں موجود جنا انسٹیٹیوٹ نامی تھنک ٹینک کے زیر اہتمام منعقدہ تقریب سے خطاب کرتے ہوئے وفاقی وزیر برائے بین الصوبائی امور ریاض پیرزادہ کا کہنا تھا کہ سعودیہ اور امریکہ کے گٹھ جوڑ سے ملنے والے پیسے نے پاکستان کو تباہ کیا اور یہ دہشت گردی کے زیر اثر آیا اور سعودیہ پاکستان سے لے کر چیچنیا تک اپنا مذہبی نظام پہنچانا چاہتا تھا۔ لیکن اس بیان کے اگلے ہی روز وفاقی وزیر ریاض پیرزادہ کو وزیر اعظم کے نام ایک وضاحتی خط لکھنا پڑا، جس میں ان کا موقف تھا کہ ان کے بیان کو سیاق و سباق سے ہٹ کر توڑ مروڑ کر پیش کیا گیا۔ تیل کی دولت سے مالا مال سعودی عرب کے ساتھ پاکستان کی ہر حکومت کے نہایت اچھے تعلقات رہے ہیں۔ پاک بھارت جنگ کا زمانہ رہا ہو یا ایٹمی دھماکوں کے بعد پاکستان پر عائد ہونے والی اقتصادی پابندیاں، ہر آڑے وقت میں سعودی حکومت نے پاکستان کو سہارا دیا۔ وفاقی وزیر برائے بین الصوبائی امور ریاض پیرزادہ کو اپنا بیان واپس لینے کی ضرورت کیوں پیش آئی؟ سینئر تجزیہ نگار حسن عسکری رضوی۔
یہ بات تو صحیح ہے کہ سعودیز نے یہاں پہ اس قسم کا کام کیا ہے، کچھ ایرانیوں نے بھی کام کیا ہے، لیکن سعودیز کو زیادہ ایڈوانٹیج رہا ہے۔ لیکن یہ ہے کہ گورنمنٹ آف پاکستان کی پالیسی نہیں ہے کہ پبلکلی سعودیہ کو کریٹیسائز کیا جائے، کیونکہ سعودیہ سے پیسہ ملتا ہے پاکستان کو، اور نواز شریف صاحب کے ذاتی تعلقات ہیں کیونکہ وہاں اتنا اثر رہے ہیں، تو اس کی وجہ سے منسٹر کے لیے امبیرسنگ سچویشن جو ہے وہ ڈیولپ ہو گئی ہے، اور پاکستان کی پالیسی تو یہ نہیں ہے، لیکن غیر سرکاری سطح پر یہ باتیں کہی جاتی ہیں۔
بحیثیت سفیر اور سیکرٹری خارجہ اپنے فرائض سر انجام دینے والے سابق سفیر نجم الدین شیخ کہتے ہیں کہ 35 سال کے بعد ہمیں اس بات کا اعتراف کرنا چاہیے کہ عراق اور ایران کی جنگ اور اس سے پہلے جب ایران کا اسلامی انقلاب آیا تو اس وقت پاکستان میں شیعہ اور سنی دونوں فرقوں نے خود کو استعمال ہونے دیا اور حکومت نے اس سے چشم پوشی کی۔
شیعوں نے اور سنیوں نے دونوں نے اپنے آپ کو استعمال ہونے دیا اور پاکستان ایک حد تک سیکنڈری بیٹل فیلڈ بن گیا، جو کہ ایران عراق میں جنگ ہو رہی تھی۔ ایک تو وہاں پہ بصرہ اور ایران شہر میں ہو رہی تھی، لیکن دوسری ہمارے سرزمین پہ ہو رہی تھی، اور اس میں غفلت ہماری حکومت کی ضرور تھی۔
سوویت جنگ میں امریکہ اور سعودیہ نے پاکستان کو پیسہ اور ہتھیار تو دیے، مگر بات صرف اقتصادی یا دفاعی مدد تک محدود نہیں تھی۔ پاکستان میں مدارس کی نشوونما بھی اسی عرصے میں دکھائی دی۔ چند سال پہلے وکی لیکس کے نام سے شائع ہونے والی دستاویز میں پاکستان میں سعودی فنڈنگ کے بارے میں کچھ انکشافات کیے گئے۔ روزنامہ ڈان نے اس حوالے سے خبر میں کہا کہ 2008 میں پاکستان میں موجود امریکی اہلکار نے خفیہ مراسلے میں لکھا تھا کہ صرف صوبہ پنجاب میں دیوبندی اور اہل حدیث مسلک سے تعلق رکھنے والے علماء کو سعودیہ اور متحدہ عرب امارات کی جانب سے سالانہ طور پر $10 کروڑ کی امداد ملتی ہے۔ ان الزامات کی صداقت کیا ہے؟ حسن عسکری، رضوی۔
ضیاء الحق کے بعد یہ چیز ہم پہ زیادہ نظر آئی کہ عرب انفلوئنس بڑھا ہے۔ سعودیہ کا انفلوئنس اس لیے زیادہ ہے نا کہ ایک تو اس کا ریلیجس اسپیکٹ ہے، دوسرا پاکستانی کی جاب وہاں اب تو خیر کم ہو گئی ہیں، کسی زمانے میں بہت زیادہ تھی۔ پھر یہ ہے کہ سعودیہ کی اور ایران کی وہ ہے پالیٹکس ہے، تو ایران بھی کچھ فنڈنگ کرتا رہا ہے اور سعودیہ اور عراق بھی ایک سٹیج پہ کرتا رہا ہے، کچھ اور عرب سٹیٹس بھی کرتی رہی، مدرسوں اور کچھ مساجد کو اب بھی سعودیہ فنڈنگ کرتا ہے پاکستان میں۔
تاہم سابق سفیر نجم الدین شیخ سمجھتے ہیں کہ سعودیہ کی پالیسی ماضی کی نسبت بدل چکی ہے۔
دہشت گردی میں حصہ لے یا دہشت گردی نما جنگوں میں آپ اگر سعودی جا کے حصہ لیتا ہے تو ان کو جو سزائیں دی ہیں، جو اپنے ڈی ریڈیکلائزیشن کے پروگرام انہوں نے جن کا انتظار کیا ہے اپنے ملک میں، اس سے مجھے یہ یقین بیٹھتا ہے کہ وہ اب سرکاری طور پہ نہیں کر رہے، لیکن یہ بھی واضح ہے کہ ان کی بہت ساری ایسی آرگنائزیشن ہیں جن کو وہ پیسے حکومت پہ آتے ہیں اور اس پیسے پہ پھر حکومت نظر نہیں رکھتی کہ وہ کیسے خرچ کیا جاتا ہے۔
ماہرین اس بات پر متفق ہیں کہ پاکستان کی توانائی کے مسائل ہوں، بھارت سے جنگ کا معاملہ، دو سیاسی جماعتیں ہوں، جمہوری حکومت یا فوجی حکام میں کشمکش ہو، یا پاکستان کے اندر دہشت گردوں کے خلاف جاری آپریشنز، ہر معاملے میں اچھے یا برے نتائج کی ذمہ داری پاکستان کی حکومت پر ہی عائد ہوتی ہے، کیونکہ آخری اور حتمی فیصلہ خود کو پیش کرنے والی ریاست اور اس کے حکمرانوں کا ہی ہوتا ہے۔ حمیرہ قبل، بی بی سی، اسلام آباد۔
اقوام متحدہ نے تعلیم، صحت اور دیگر شعبوں کے حوالے سے ملینیم ڈیولپمنٹ گولز مقرر کیے ہیں۔ ان کے تحت دسمبر 2015 تک ہر رکن ملک کو 100% تعلیم کو یقینی بنانا ہے، لیکن پاکستان کے صوبہ بلوچستان کے حکام کا کہنا ہے کہ اس ہدف کا حصول ان کے لیے ممکن نہیں۔ لیکن کیوں؟ تفصیل بتا رہے ہیں کوئٹہ سے محمد کاظم۔
یہ مسلم حقیقت ہے کہ علم کے بغیر ترقی ممکن نہیں ہے، لیکن بلوچستان کی اس جدید دور میں بھی نصف آبادی اسکولوں سے محروم ہے۔ اس بات کا انکشاف وزیر اعلیٰ بلوچستان کے مشیر برائے تعلیم سردار رضاوند بڑیچ نے یا ایک سیمینار سے خطاب کے دوران کیا۔
جب دوسری طرف ہم جاتے ہیں انسٹیٹیوشنز کی طرف اور اس کا مقابلہ کرتے ہیں، اپنی سیٹلمنٹس کے ساتھ کوئی 22-23 ہزار ہمارے پاس سیٹلمنٹس ہیں، آبادیاں جس کو ہم کہہ سکتے ہیں ہیومن سیٹلمنٹس، جس میں اسکولوں کی ضرورت پڑتی ہے، اس میں ہمارے پاس صرف 12,500 اسکول ہیں، باقی اسکول ہمارے پاس نہیں ہیں۔ اور یہ ایک بدقسمتی ہے کہ آج بھی ہماری آدھی آبادیاں اسکولوں سے محروم ہیں۔
وسائل نہ ہونے کی وجہ سے بلوچستان میں انسانی آبادی کے جتنے سیٹلمنٹس ہیں ان سب کے لیے مناسب تعلیمی اداروں کا قیام ممکن نہیں، لیکن مشیر تعلیم کہتے ہیں کہ سیاسی عمل دخل زیادہ ہونے کی وجہ سے بھی بہت سارے علاقے تعلیمی اداروں سے محروم ہیں۔ بلوچستان میں کل اسکولوں کی تعداد 12,576 ہے، ان میں ہائی اسکولوں کی تعداد 800 ہے، مڈل اسکولوں کی تعداد 1,165 جبکہ پرائمری اسکولوں کی تعداد 10,585 ہے۔ سردار رضاوند بڑیچ کہتے ہیں کہ ان میں سے بیشتر اسکول ایک کمرے پر مشتمل ہیں۔ جہاں بلوچستان کی نصف آبادی اسکولوں سے محروم ہے، وہاں مڈل اور ہائی اسکولوں کی تعداد کم ہونے کی وجہ سے سالانہ 18 لاکھ بچوں سے کتنے ہائی اسکول تک پہنچ پاتے ہیں، ان کے بارے میں مشیر تعلیم کا کہنا ہے۔
جب ہم اسٹوڈینٹس کی بات کرتے ہیں، میں نے خاص کیا کہ 1.1 ملین ہمارے پاس اسٹوڈینٹس ہیں جو انرول ہوئے ہیں، جب وہ میٹرک تک جاتے ہیں تو صرف 50,000 مہینہ۔ سب سے بڑا جو ہمارا ڈراپ آؤٹ ہوتا ہے وہ پہلے 5 سالوں میں ہوتا ہے، اور یہی ہمارا ایک المیہ ہے کہ ہم اس کو ریٹین نہیں کر پاتے۔ اس کی ملٹیپل وجوہات ہیں، سب سے بڑی وجہ غربت ہے جو ہمارے علاقے میں ہے۔
مشیر تعلیم نے بتایا کہ یہاں بہت سارے تعلیمی اداروں کی حالت ترقی یافتہ دنیا کے لیے حیران کن ہے۔
اگر یہ 7,000 شیلٹر اسکول اور جس کو ہم سنگل ٹیچر سنگل روم ملٹی گریڈ اسکول کہیں، تو یہ اس زمرے میں نہیں آتے ہیں۔ ایک علیحدہ کنسپٹ ہے جس کو ہم اگر کسی معذب معاشرے سے اس کا مقابلہ کرتے ہیں یا ان کو بتاتے ہیں کہ ہمارے پاس اس قسم کے بھی اسکول ہے، تو پریشان ہوتے ہیں کہ اس قسم کے اسکول کیسے چلتے ہیں۔
سردار رضوان بڑیس کا کہنا ہے کہ اقوام متحدہ نے تعلیم کے حوالے سے جو ملینیم ڈیولپمنٹ گول مقرر کیا ہے، بلوچستان میں اس کا حصول ممکن نہیں۔
تو ہم نے کوشش یہ کی کہ ہم بچوں کو ان کا حق دے، آرٹیکل 25A جو ہمارا ایک وہ بن گیا ہے، اور جیسے انہوں نے ذکر کیا حجی صاحب نے کہ ایم ڈی جیز کے ہم انٹرنیشنل کمیونٹی کے پابند ہیں، انٹرنیشنل آرگنائزیشن کے پابند ہیں، اس ایم ڈی جیز ان گولز کو ہم نے اچیو کرنا ہے، 15 ہے جس کو ہم شاید اچیو نہیں کر پائے۔
مشیر تعلیم نے بتایا کہ سابقہ حکومتوں کے مقابلے میں موجودہ حکومت تعلیم کے شعبے کی جانب زیادہ توجہ دے رہی ہے۔ ان کا کہنا ہے کہ اب تعلیم کے بجٹ کو بڑھا کر 23% کر دیا گیا ہے۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
ہمارے نام نگار، قریہ قریہ، گاؤں گاؤں۔
رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی، اسلام آباد۔
ہمارے نامہ نگار
کے آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں۔ عبدالرشید شکور، بی بی سی، دبئی۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی، سری نگر۔
دوسری یا تیسری شادی کرے تو اسے طلاق مانگنے کا حق حاصل نہیں ہے۔ عمر شمسی، بی بی سی، اسلام آباد۔
باخبر رہنے کے لیے سیربین اور جہانما سنا کیجیے۔
سہبین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ اب وقت ہوا ہے اب بالی ووڈ راؤنڈ اپ کا۔ پیش کر رہی ہے نصرت جہاں۔
لٹیری دلہن جس نے کل رات بھبد روپ سے شادی کی اور صبح ہونے سے پہلے سارا سامان لپیٹا اور لاپتا ہو گئی۔
آ گئی ہے خوبصورت اور لٹیری دلہن، آپ کا مال نہیں بلکہ دل چرانے۔ جی ہاں، یہ ہے سونم کپور، جو ارباز خان کی فلم ڈولی کی ڈولی میں بنی ہے بدماش دلہن۔ اور آج ہی اکشے کمار کی فلم بیبی بھی ریلیز ہوئی ہے، جس میں بیبز نہیں بوم ہوں گے۔
راتیں ہیں لمبے، وقت رخ بدلتا ہے، دور ساحلوں پر کہیں دن یہ ڈھلتا ہے۔
اور بات کریں گے ڈائریکٹر سبھاش گھئی کی، جنہوں نے انڈسٹری کو بے شمار یادگار فلمیں دی ہیں۔ اس کے علاوہ کاجول کے فینس کے لیے ہے ایک خوشخبری، اور سنیے گا کہ امیتابھ بچن کو کس سے ڈر لگتا ہے۔ میں ہوں نصرت جہاں اور آپ سن رہے ہیں بالی ووڈ راؤنڈ اپ۔
آج نہیں کرنا کسی بات میں بھی غور، ناچوں گی اتنا کہ توڑوں گی فلور۔
اسی ہفتے اٹھی ہے ڈولی کی ڈولی، لیکن ایک بار نہیں کئی بار، اور اسی ہفتے بیبی میں اکشے نے دکھائے ہیں ایکشن اور ایموشن۔
میں تجھ سے پیار نہیں کرتا، دل سے یہ کہتا رہتا ہوں۔
اور یہ دونوں ہی فلمیں دیکھ کر آ چکے ہیں ہمارے فلم کرٹک ارنب بینرجی۔ تو ارنب، بیبی آپ کو کیسی لگی؟
بیبی جو فلم ہے وہ کچھ کچھ زیرو ڈارک 30 جو ہالی ووڈ کی فلم تھی اس سے انسپائرڈ بھی نہیں کہوں گا, اس سے اس طرح کی فلم ہے, ٹیررزم پر فلم ہے, لیکن مجھے لگتا ہے کہ تھوڑا سا کیریڈ اوے ہو گئے ہیں دنیش پانڈے. یہ فلم ایک بہت لمبی فلم ہے, فلم میں خوبیاں ہیں, اکشے کمار ہیں اور پورا جو ایک پلاٹ ہے بہت انٹرسٹنگ ہے, ٹیررسٹ کو لے کے ہے اور کیسے دیش کو بچانے کے لیے اسپیشل ٹاسک فورس ہے وہ کس طرح سے کام کرتی ہے.
تو دونوں کو نمبر دے ڈالیں؟
5 میں سے 2 دینا چاہوں گا.
اب دیکھیں پبلک.
ایکشن کا کافی اچھا تھا.
دیر از نو پلاٹ ایز سچ کہ یہاں سے شروع ہونا اور وہاں جانا ہے, نتھنگ.
سیکنڈ ہاف واز بیٹر دین دی فرسٹ ہاف.
اکشے کمار نے فائٹ زیادہ نہیں دکھا پائے, وہ سب موقع ہی نہیں ملا کہ فائٹ کرنا پڑے.
کوئی بات نہیں, بیٹر نیکسٹ ٹائم. کاجول جب اسکرین پر نظر آتی ہیں تو ان کی خوبصورت آنکھوں کا جادو کس پر اثر نہیں کرتا, لیکن کیا کریں, جب سے مسز سنگھم نے گھر گرہستی سنبھالی ہے وہ 2 سے 3-4 سال میں بس ایک ہی فلم کرتی ہیں. اب 2010 میں مائی نیم از خان کے بعد سے انہوں نے کوئی فلم نہیں کی, لیکن گرما گرم خبر یہ ہے کہ کاجول جلدی ہی روہت شیٹی کی فلم کرنے والی ہیں. کیوں کاجول, کیا یہ سچ ہے؟
جی ہاں, I've said this before also, but I think we'll be starting our film hopefully by in another 6 months or so. So July, August, around about that time. Nothing confirmed as yet.
تو کاجول, آپ کے فینس کو آپ کی ایک بار پھر واپسی کا انتظار رہے گا, ابھی نہیں تو کچھ دیر بعد ہی سہی. سلمان بھائی جی, میرا مطلب ہے سلمان خان بگ باس سے روانہ کیا ہوئے, اس کی ٹی آر پی بالکل ایسے گرتی جا رہی ہے جیسے ریسیشن میں شیئر مارکیٹ میں شیئرز کی قیمتیں گرتی ہیں. ایسے میں شو کی ٹی آر پی بڑھانے کی ذمہ داری خود شو میں شامل لوگوں نے اٹھا لی ہے. جی ہاں, اپن پٹیل اور کرشمہ تنا دونوں کے کھلم کھلا پیار کے مناظر کو چینل دھڑلے سے دکھا رہا ہے. اس پروگرام کی ہوسٹ فرح خان کا اس بارے میں کیا کہنا ہے, خود ہی سن لیجیے.
آئی ڈونٹ تھنک دے آر شوئنگ اینی کسنگ, آئی ڈونٹ تھنک دیٹ از بینگ شون, اٹ از اے سجیشن. آئی ڈونٹ تھنک دے ول شو ایوری تھنگ, دے آر کوائٹ ڈسکریٹ, دا چینل از کوائٹ ڈسکریٹ. پرسنلی آئی ایم اے ویری براڈ مائنڈیڈ پرسن, آئی وانٹ ٹو ٹیل یو آئی ہیو نو پرابلم وتھ پیپل ڈوئنگ واٹ دے وانٹ.
خیال رہے فرح جی, یہ 9 بجے کا شو ہے اور اس وقت تک بچے بھی جاگتے رہتے ہیں اور آپ بھی تو خود 3 عدد بچوں کی ماں ہیں, کیا آپ چاہیں گی کہ آپ کے بچے ایسا شو دیکھیں؟
رشتے میں تو ہم تمہارے باپ ہوتے ہیں, نام ہے شہنشاہ.
بالی ووڈ کے اس شہنشاہ کا نام سن کر اچھے اچھوں کے پسینے چھوٹ جاتے ہیں, لیکن کیا آپ جانتے ہیں کہ اس شہنشاہ کو بھی کسی سے ڈر لگ سکتا ہے؟ آپ کو یقین نہیں آتا, بھائی لگتا ہے نا, وہ ہے لیجنڈری میوزک کمپوزر الے راجا.
I had a very small experience with Raja sir. I've never dared to sing in front of him because I found that very embarrassing, and every time a song was composed I would ask him to send the Pro Tools somewhere else, and Adesh Srivastav used to sit in the studio separately and record it. But there was one occasion in Pa when I had to sing a song with Raja sir in front of me, and I cannot tell you how frightening that was.
Pidli si baatein kyun karti ho sharmaate, pidli si baatein پلی ارادے میں سچ کروں آتے جاتے پلی ارادے.
چینی کم اور پا کے بعد الے راجا نے شمیتاب میں بھی امیتاب سے گانا گواہی لیا. بالی ووڈ کے شہنشاہ کے بعد بالی ووڈ بادشاہ شاہ رخ خان کی بات کی جائے تو کیا بات ہے. شاہ رخ خان فرحان اختر کی فلم رئیس میں پاکستانی اداکارہ ماہرہ خان کے ساتھ نظر آئیں گے, لیکن شاہ رخ, کیا آپ نے کبھی اپنی اس نئی ہیروئن کو دیکھا ہے یا ان سے ملے ہیں؟
I met her only for 2 minutes yet, and she was actually shooting. I think the test shoot chal raha tha unka aur kuch sab nawazuddin ka tha uske baad. Main bas 5 minute ke liye main ek shooting se dusri pe ja raha tha to main hello kehne gaya, to zyada mulaqat nahi hui, but I've seen some of her work. और शी इज वंडरफुल है, मैंने पहले ही बोला बहुत अच्छी एक्टर है। मैंने एक पुराना उनका एक सीरियल था शायद बहने थी ऐसा कुछ एक बार मैंने देखा था, बहुत अच्छा काम करते हैं एंड आई एम वेरी हैप्पी दैट ऐसी स्टार्स आते हैं कि नवाजुद्दीन है, मायरा है, तो एक नए लोग हैं, नए एक्टर्स हैं, तो उनसे मुझे सीखने को बहुत मिलेगा, वेरी इंटरेस्टिंग।
बहुत ही खतरनाक हूँ।
क्या बात है शाहरुख, आप अभी भी सीखने की तमन्ना रखते हैं?
एक हसीना थी,
हसीना थी,
एक दीवाना था,
दीवाना था,
क्या हूँ मैं, क्या समा,
क्या समाना।
तकदीर कब किसको कहाँ ले जाए कौन जानता है, और ऐसा ही कुछ हुआ है फिल्म सास सुभाष घई के साथ।
पहले जो शौक आदमी को 18 साल की उम्र में होता है वो एक्टर बनने का होता है, बिकॉज शक्ल ठीक ठाक होती है, चेहरे में भी अच्छा लगता है, और कॉलेज में भी मैं एक्टिंग वेक्टिंग करता था, गोल्ड मेडलिस्ट था, तो उस एक्टिंग के चक्कर में मैंने एडमिशन लिया। लेकिन मैंने एप्लीकेशन जो दी थी वो दो दी थी, एक डायरेक्शन, मैंने बोला अगर एक्टिंग नहीं मिले तो मुझे डायरेक्शन में मिलना चाहिए, बिकॉज मैं कॉलेज में स्टेज प्ले करता था और आई यूज टू राइट डायरेक्ट एंड एक्ट।
सुभाष घई जो 70 बहारे देख चुके हैं, अब तक विधाता, कर्मा, रामलखन, परदेश और हीरो जैसी हिट फिल्में दे चुके हैं, सुभाष घई की फिल्में ड्रीम वर्ल्ड से कम नहीं होती, अब चाहे फिल्म की स्टार कास्ट हो, लोकेशन हो या फिर गाने।
क्या है कि मैं हमेशा सोचता हूँ जो सिनेमा है वो एक सपना है, सिनेमा हॉल में जब आप जाते हैं अंधेरा कर देते हैं, अंधेरा करने के बाद हम आपको एक सपने में ले जाते हैं, उस सपने में हंसी मजाक हो रहा होता है, कुछ ड्रीम्स होते हैं, कुछ गाने होते हैं। आपने कभी देखा जिंदगी में कोई गाना गाते हो पहाड़ों के पीछे? तो इसीलिए जो गाने हैं वो मेरे लिए एक सपने हैं, उसकी जो भव्यता है, उसकी जो लाभ मैग्नम स्केल कंपोजिशंस है वो उनके लिए ड्रीम है, लोकेशन उनके लिए ड्रीम है।
सुभाष घई ने डायरेक्शन में पहला कदम 1976 में फिल्म कालीचरण से रखा। इस फिल्म को कई प्रोड्यूसर्स ने रिजेक्ट कर दिया था, लेकिन जब स्क्रिप्ट एनएन सिप्पी के पास पहुंची तो उन्होंने इसे बनाने का फैसला किया और ये फिल्म जबरदस्त हिट रही।
जा रे जाओ हर जाई, देखी तेरी दिलदारी, दिल देकर मैं कर बैठी, दिल के दुश्मन से यारी।
1980 से 2000 तक का दौर उनके लिए बहुत अच्छा रहा। त्रिमूर्ति के अलावा उनकी तमाम फिल्में बॉक्स ऑफिस पर हिट रहीं। इनमें शाहरुख खान और महिमा चौधरी की फिल्म परदेश और अक्षय खन्ना के साथ ऐश्वर्या राय की फिल्म ताल भी शामिल हैं। सुभाष घई साहब, हमारी तो यही दुआ है कि आप हमें और इंडस्ट्री को ढेर सारी हिट फिल्में देते रहें।
आ जा मैं हवाओं पे बिठा के ले चलूं, तू ही तो मेरी दोस्त है।
तो ये था आज का बॉलीवुड राउंड अप। अगले हफ्ते तक के लिए मुझे दीजिए इजाजत और रखिएगा अपना ख्याल।
नुसरत जहां पेश कर रही थी बॉलीवुड राउंडअप। क्या आपके साथ भी ऐसा कभी हुआ कि आपने अपने मोबाइल से किसी को कोई एसएमएस या मैसेज भेजा हो और फिर थोड़ी ही देर में आपको इस पर शर्मिंदगी या पछतावा होना शुरू हो गया हो? लेकिन अब घबराने की कोई बात नहीं, क्योंकि हमें बताया जा रहा है कि अब आप अपना नापसंदीदा अपने पैगामात वापस बुला सकते हैं। bbc.com की रिपोर्ट पेश कर रहे हैं फराज हाशमी।
अमरीकी कंपनी स्टिंगर ने एक इंस्टेंट मैसेजिंग ऐप लॉन्च की है, जिसमें आप जो चाहें जिसके साथ चाहें शेयर करें और जो चाहें वापस ले लें। लेकिन सवाल यह है कि ये ऐप काम कैसे करती है? स्टिंगर के चीफ एग्जीक्यूटिव एडवर्ड ब्लासन का कहना है कि इस मुफ्त की ऐप से आप भेजे गए पैगामात, तस्वीर और वीडियोस अपने और दूसरों के फोन पर डिलीट भी कर सकते हैं। इस ऐप की वजह से जिस शख्स को आप पैगाम या तस्वीर भेजते हैं वो इसको आपकी इजाजत के बगैर डाउनलोड नहीं कर सकता। तहम इसमें एक मसला है, ये ऐप दूसरे शख्स के पास भी होनी चाहिए। लंदन की रहायशी नादिया रिशाद चौधरी का कहना है कि इनके साथ कई बार हो चुका है कि उन्होंने पैगाम भेजा और बाद में उनको पेशमानी हुई। नादिया का कहना है कि जब वो गुस्से में होती हैं तो वो बहुत कुछ लिख जाती हैं। 15-20 मिनट बाद जब उन्हें ख्याल आता है कि उन्हें ऐसा नहीं करना चाहिए था तो उन्हें पेशमानी होती है। नादिया रिशाद ने बताया कि उनको याद है कि उन्होंने सैर व तफरी की तस्वीर उस दिन पोस्ट की जब उन्होंने काम से बीमारी के सिलसिले में छुट्टी ली थी। उनको याद ही नहीं रहा कि उनका अफसर भी फेसबुक पर उनका दोस्त है। नादिया का कहना है कि मुझे मेरे अफसर ने वार्निंग देकर छोड़ दिया। ये पहला सबक था कि या तो फेसबुक पर इस किस्म की पोस्ट न की जाए या फिर काम करने वाले को फेसबुक पर दोस्त न बनाया जाए। اگرچہ اسٹنگر اس نوعیت کی پہلی ایپ نہیں، لیکن 31 دسمبر کو اس کا بہتر ورژن لانچ ہونے کے بعد سے اس کی مقبولیت میں بے انتہا اضافہ ہوا ہے۔ ایڈورڈ بلسن کا کہنا ہے کہ لانچ کے بعد سے اب تک 40,000 لوگوں نے اس ایپ کو ڈاؤن لوڈ کیا ہے۔
بی بی سی آن لائن کی رپورٹ پیش کر رہے تھے فراز ہاشمی۔ اس کے ساتھ ہی سیربین اختتام کو پہنچا۔ سیربین کے آج کے ایڈیٹر تھے جعفر رضوی اور پروڈیوسر تھے سلیم قاضی۔ اسٹوڈیو مینیجر کے فرائض انجام دے رہے تھے رابن شروڈر، جبکہ پاکستان سے پروڈکشن میں ہمارا ساتھ دیا نعمان حق نے۔ تمام ساتھیوں کے ساتھ نازیہ میمن کو اجازت دیں اور چلتے چلتے سنیں اہم عالمی خبروں کا خلاصہ نخبت مالک کی زبان۔
بھارتی پولیس نے مشرقی ریاست اڑیسہ میں ایک 35 سالہ شخص کو پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کو دفاعی راز بیچنے کے الزام میں گرفتار کرنے کا دعویٰ کیا ہے۔ سعودی عرب کے فرما روا عبداللہ بن عبدالعزیز کے انتقال کے بعد ذاتی خراج عقیدت پیش کرنے کے لیے دنیا بھر سے رہنما سعودی عرب پہنچ رہے ہیں۔ برطانیہ میں سعودی عرب کے فرما روا کے انتقال پر پرچم سرنگوں کیے جانے پر عوام میں غم و غصہ پایا جاتا ہے۔ امریکی صدر باراک اوباما بھارت کے یوم جمہوریہ کی تقریبات میں مہمان خصوصی کے طور پر شرکت کے لیے اپنی فیملی کے ہمراہ بھارت روانہ ہوئے ہیں۔ اقوام متحدہ نے اسرائیل پر 70 سے زیادہ فلسطینیوں کے گھر غیر قانونی طور پر تباہ کرنے کا الزام عائد کیا ہے۔ مصر کی ایک عدالت نے اخوان المسلمین کے موت کی سزا پانے والے 40 اور عمر قید کی سزا پانے والے 100 سے زیادہ افراد پر دوبارہ مقدمہ چلانے کا حکم دیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔